الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى على آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فنبي عبد الرحمن معاذ بن جبل رضي الله تعالى قال قال النبي صلى الله تعالى عليه وسلم: اتق الله حيثما كنت وأتبي السيئة الحسنة تمحها وخالق الناس بخلق حسن. یہ ایک حدیث ہے جو ابھی آپ کے سامنے پڑھی گئی، جس کو روایت اور نقل کرنے والے مشہور صحابی حضرت معاذ بن جبل رضی اللہ تعالی عنہ. حضرات صحابہ میں حضرت معاذ رضی اللہ تعالی عنہ کا مقام بہت بلند ہے. بیعت عقبہ ثانیہ یعنی ہجرت سے ایک سال پہلے جو بیعت ہوئی تھی، جس میں حضرات انصار نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کو مدینہ منورہ میں تشریف آوری کی دعوت پیش کی، آپ وہاں تشریف لائیے، ہم آپ کے مشن میں اور آپ کے کام میں بھرپور تعاون کریں گے اور آپ کی ایسی حفاظت کریں گے جیسے اپنی جان اپنے اہل و عیال کی کرتے ہیں. بہرحال اسی معاہدے کی بنیاد پر مکہ مکرمہ سے مدینہ منورہ کی طرف ہجرت کا سلسلہ شروع ہوا تھا. یہ بیعت منا میں جمرہ عقبہ، جو بڑا شیطان جہاں ہے وہ جگہ عقبہ کہلاتی ہے، وہاں پر رات کے اندھیرے میں پیش آئی تھی. اس سے پہلے اگلے سال بھی ایک بیعت اسی طرح ہو چکی تھی، اس لیے اس کو بیعت عقبہ ثانیہ کہا جاتا ہے، جس میں 73 مرد اور 2 عورتیں شریک ہوئی تھی بیعت میں. ان شریک ہونے والے مردوں میں حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ بھی تھی. اس وقت آپ کی عمر 13 یا 14 سال کی تھی. قبیلہ خزرج سے حضرت معاذ رضی اللہ تعالیٰ عنہ کا تعلق ہے، اور اتنی کم عمر کے باوجود نبی کریم صلی اللہ تعالی علیہ وسلم سے انہوں نے علمی طور پر جو فیض حاصل کیا, جس کے نتیجے میں بڑا اونچا مقام علمی اعتبار سے اللہ تعالیٰ نے آپ کو عطا فرمایا. ترمذی شریف روایت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے لوگوں کو تاکید فرمائی استقرأ القرآن من أربعة, چار آدمیوں سے قرآن پڑھنا سیکھو. میں ابن مسعود و سالم مولا ابی حذیفہ تھا و معاذ ابن جبل و عبید ابن کعب. عبداللہ ابن مسعود حضرت سالم مولا ابا حذیفہ اور عبید ابن کعب اور معاذ ابن جبل, گویا انہوں نے اتنا جلدی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے یہ چیز حاصل فرمائی کہ باقاعدہ آپ صلی اللہ تعالیٰ علیہ وسلم لوگوں کو قرآن پاک ان سے سیکھنے کی تاکید فرماتے ہیں. ایک اور ارشاد ہے نبی کریم صلی اللہ علیہ وسلم کا, نعم الرجل معاذ بن جبل. معاذ بن جبل بڑے اچھے آدمی. ایک اور ارشاد نبی کریم صلی اللہ تعالی علیہ وسلم کا ان سے متعلق ہے, عالم الناس بالحلال والحرام معاذ بن جبل. حضرات صحابہ میں حلال اور حرام کے مسائل کو سب سے زیادہ جاننے والے معاذ بن جبل. یہ سرٹیفکیٹ بارگاہ نبوی سے ملا, اس سے ان کے علمی مقام کا اندازہ لگایا جا سکتا ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ جیسے محتاط آدمی, ان کے متعلق من اراد الفقہ فلیات معاذ, جو آدمی دین کی سمجھ اور مسئلے مسائل سے اچھی طرح واقفیت حاصل کرنا چاہے اس کو چاہیے کہ حضرت معاذ کی خدمت میں حاضری دیا کرے. حضرت مسعود کہتے ہیں کہ ایک مرتبہ میں نے حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ, وہ خود بھی بہت اونچے بڑے مقام کے مالک ہیں, ان کا بھی اونچا بہت مقام ہے علمی اعتبار سے, ان کے سامنے قرآن پاک کی یہ آیت پڑھی, ان ابراہیم کان امتا قانتا للہ. تو کہا میری زبان سے اس آیت کو سن کر حضرت عبداللہ ابن مسعود کہنے لگے, ان معاذ کان امتا قانتا للہ. لوگوں نے عرض کیا کہ اے ابن مسعود, یہ ان ابراہیم کان امتا قانتا کیا مطلب؟ ابن مسعود نے فرمایا, جانتے ہو اس کا مطلب کیا ہے؟ امت کہتے ہیں اس آدمی کو جو لوگوں کو دین کی اور بھلائی کی باتیں سکھلاتا ہو, اور قانت اس کو کہتے ہیں جو اللہ تعالیٰ اور اس کے رسول کا مطیع اور فرما بردار. گویا حضرت معاذ رضی اللہ تعالیٰ عنہ کے متعلق ابن مسعود جیسے شخص یہ بات ارشاد فرما رہے ہیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں سن 18 میں ایک طاعون کا مرض بہت پھیلا تھا شام کے علاقے میں مقام امواس میں, اس میں آپ بھی گرفتار ہوئے, بیمار ہوئے. حضرت معاذ رضی اللہ تعالیٰ عنہ اور اسی میں ان کا انتقال ہوا. وفات کے وقت 33 سال کی عمر تھی. بہرحال یہ حضرت معاذ رضی اللہ تعالیٰ عنہ اس حدیث کے راوی ہیں, فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, اتق اللہ حیث ما کنت, تم جہاں کہیں بھی ہو تقوی اختیار کرو. کسی بھی حالت میں, کہیں بھی, گھر میں, باہر, رات میں, دن میں, جنگل میں, ویرانے میں, بستی میں, لوگوں کے درمیان, تنہا ہو, کسی بھی حال میں تقوی کو لازم دو. تقوی کیا ہے؟ تقوی قرآن پاک میں اللہ تبارک و تعالیٰ نے 200 سے زیادہ مقامات ہیں جہاں لفظ تقوی کو مختلف سیغوں کی شکل میں استعمال کیا ہے، اور بہت سی آیتیں ہیں جن میں اللہ تبارک و تعالیٰ نے تقوی کا حکم کیا. یا ایھا الناس اتقوا اللہ، یا ایھا الذین آمنوا اتقوا اللہ، بلکہ بعض آیتوں میں ایک ایک آیت میں دو دو مرتبہ یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد واتقوا اللہ. اے ایمان والو، تقوی اختیار کرو اور ہر آدمی دیکھ لے کل کے لیے کیا بھیجا. یعنی ہر ایک کو یہ سوچنے کی ضرورت ہے، ہم دنیا کا تو انتظام کرتے ہیں، آخرت کے لیے ہم نے کیا بھیجا، کیا تیاری کی؟ قرآن کہتا ہے وَلْتَنْظُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدٍ، کل کے لیے یعنی قیامت کے لیے آپ نے کیا توشہ بھیجا ہے، ذرا دیکھ لو، اپنی زندگی کا جائزہ لے لو، کہیں ایسا نہ ہو کہ اچانک موت آ جاوے اور خالی ہاتھ جانے کی نوبت آوے. تو آگے پھر کہتے ہیں وقت تقوی اللہ، تقوی اختیار کرو. تقوی کیا؟ تقوی عربی زبان کا لفظ ہے جس کا اردو میں ترجمہ ڈر اور پرہیز سے کیا جاتا ہے. ڈر، پرہیز، بچنا. جیسے وہ بیماری کے اندر بیمار آدمی جس کا علاج چل رہا ہو تو علاج کے ساتھ ساتھ بہت سی ایسی چیزیں جو اس بیماری کی حالت میں اس کو نقصان پہنچانے والی ہوتی ہیں اس سے اپنے آپ کو بچاتا ہے، پرہیز جس کو ہم کہتے ہیں. ایک پرہیز تو وہ ہے، اور ایک پرہیز وہ ہے کہ آدمی اپنے آپ کو دین کے اندر جو نقصان پہنچانے والی چیز ہے اس سے بچاوے. اسی آدمی کو ہم پرہیزگار بولتے ہیں. وہ بیماری والے پرہیزگار کرنے والے کو پرہیزگار کوئی نہیں کہتا، کہتے ہیں کہ پرہیز کر رہا ہے، لیکن اس کو پرہیزگار کا نام نہیں دیتے، پرہیزگار کا نام تو اسی کو دیتے ہیں. اور ڈر سے بھی ترجمہ کیا جاتا ہے. ڈر کا کیا مطلب؟ ڈر سے مراد یہاں پر وہ ڈر نہیں جو کسی نقصان پہنچانے والی خطرناک چیز کی طرف سے آدمی اپنے اندر محسوس کرتا ہے. شیر، سانپ، بچھو، ایسی چیزوں کا آدمی کے اندر ڈر ہوتا ہے، وہ ڈر مراد نہیں. ڈر کسی عظمت اور بڑائی والی ذات سے متعلق اپنے دل میں ایک احساس آدمی کو ہوتا ہے. جیسے ایک بیٹا ہے جس کا باپ بڑا جو ہے اونچے مقام پر ہے، علمی عملی ہر اعتبار سے، اور ویسے بھی بیٹا ہونے کی حیثیت سے باپ کی عظمت، اس کی محبت اس کے دل میں ہے. اب یہ جو بیٹے کے دل میں اپنے اس عظیم باپ کی عظمت و محبت جو ہے، اس کی وجہ سے وہ اپنے دل میں اپنے باپ سے متعلق ایک ڈر محسوس کرتا ہے. کیا ڈر محسوس کرتا ہے؟ میری کوئی ایسی حرکت، میرا کوئی ایسا کام، میرا کوئی ایسا انداز میرے ابا کے علم میں نہ آوے جس کی وجہ سے ان کو میرے سے کیا ہو، ناراضگی ہو. گویا اس کی بھرپور کوشش کرتا ہے کہ ابا کے سامنے یا ان کے علم میں میرا کوئی فالٹ آنا اپنا، اس کا مطلب یہ نہیں کہ وہ فالٹ، گویا کوشش یہی کرتا ہے کوئی ایسا کام میں نہ کروں جس کو میرے ابا دیکھیں سنیں اور ان کو اس کی وجہ سے کیا ہو، دکھ ہو، ناراضگی ہو. یا ایک شاگرد ہوتا ہے، شاگرد کے دل میں اپنے استاد کے متعلق جو عظمت ہوتی ہے، جو محبت ہوتی ہے، ڈرتے ہیں. یہ شاگرد استاد سے ڈرتے ہیں. کیسے ڈرتے ہیں؟ حالانکہ وہ استاد بات تو ماننے والے استاد، ان سے ڈرے وہ بات الگ ہے، لیکن بعض استاد دیتا ہے ایسے وہ کبھی کسی بھی شاگرد کو تماچا بھی نہیں مارا آج تک نہیں. ان کا پورا اتہاس، پوری زندگی اس کی گواہ. तो भी ऐसे उस्ताद से तलबा क्या होते हैं, डरते हैं। काहे का डर है? वही अजमत और मोहब्बत वाला डर। हर शागिर्द को अपने इस उस्ताद के साथ मोहब्बत का जो ताल्लुक है और उसकी जो अजमत उसके दिल में बड़ाई बैठी हुई है, इसकी वजह से हर शागिर्द अपने दिल में ये महसूस करता है कि मेरी तरफ से कोई ऐसा अंदाज, कोई ऐसी हरकत, कोई ऐसा काम नहीं होना चाहिए जिससे मेरे ये उस्ताद क्या हो, नाराज हो, उनको तकलीफ। इस डर को अरबी जबान में क्या कहते हैं? हर बंदे के दिल में ऐसा डर होना चाहिए कि हर वक्त वो इस एहसास में रहे और इस गोया तसव्वुर में रहे कि मेरी तरफ से कोई ऐसी हरकत जो मेरे अल्लाह को मुझसे नाराज करने वाली हो, होनी मेरे अल्लाह के इल्म में कोई ऐसी बात आनी नहीं चाहिए। अब एक फर्क समझ लो, दुनिया में जिनकी अजमत होती है उस्ताद की, बाप की, पीर और शेख की, वो तो आलिमुल गैब है नहीं, इसलिए बात मरतबा उनकी लाइमी में कोई बात, लेकिन अल्लाह ताला तो आलिमुल है, वो तो हर वक्त आदमी की हर चीज से वाकिफ है। अब जब अल्लाह की अजमत और अल्लाह की मोहब्बत दिल के अंदर होगी और उस मोहब्बत और अजमत की वजह से आदमी जब ये कोशिश करेगा कि मेरी तरफ से कोई ऐसा काम जो मेरे अल्लाह को मुझसे नाराज करने वाला हो, होना नहीं चाहिए, उसका नतीजा क्या निकलेगा? उसका नतीजा ये निकलेगा कि वो घर में हो या बाहर, रात का वक्त हो या दिन का वक्त हो, आबादी में हो या जंगल में, कोई देख रहा हो या न देख रहा हो, उसका तो मामला किसके साथ है? अल्लाह के साथ। कभी वो कोई ऐसा काम जिस पर अल्लाह की नाराजगी का अंदेशा हो अंजाम नहीं दे। यही है मतलब उस डर का, तकवा का जो तर्जमा उर्दू के अंदर करते हैं डर, मुत्तकी यानी डरने वाला। किससे डरने वाला? अल्लाह से डरने वाला, अल्लाह का डर। ऐसे तकवा का माना बचना भी, तो बस ये तकवे के तीन दर्जे बतलाए हैं उलमा। एक दर्जा तो वो है बचाव का, आदमी अपने आप को कुफ्र और शिर्क से बचाए। इस पहले दर्जे के एतबार से जितने भी अहले ईमान हैं तमाम मोमिनी मुत्तकी हैं। क्यों? इसलिए कि वो अपने आप को बचाते हैं, काय से बचाए हुए शिर्क और गुनाह का। एक दर्जा तो वो, ये एक ऐसा गुनाह है जो अल्लाह ताला के यहाँ माफ नहीं होगा। कुरान में बारी ताला ने ऐलान फरमा दिया, इन्नल्लाह ला यग़फिरु अन युशरक बिही व यग़फिरु मा दून ज़ालिक लिमन यशा। अल्लाह के साथ कोई किसी को शरीक ठहराया जाए, अल्लाह की कुदरत की मानी किसी और के लिए आप कुदरत तस्लीम करें, तो अल्लाह के सामने सज्दा करने के साथ किसी और को सज्दा करें इबादत की नियत से, तो ये शिर्क हुआ, ये गुनाह अल्लाह कभी माफ। ये हर इस गुनाह से जो आदमी अपने आप को बचाएगा उसी को क्या कहते हैं? मोमिन। ये पहला दर्जा, इस ये आम है। इस दर्जे के एतबार से तमाम अहले ईमान क्या हैं? मुत्तकी हैं, तकवा इख्तियार। लेकिन कुरान में अल्लाह ताला ने ईमान वालों को भी हुक्म दिया, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह, ए ईमान वालों तकवा इख्तियार करो। तो तकवे का पहला दर्जा तो मौजूद है, जो चीज मौजूद है उसका हुक्म क्यों दे? दूसरा दर्जा है तकवे का, दूसरा दर्जा क्या है कि आदमी शिर्क और कुफर के अलावा दूसरे तमाम गुनाहों से अपने आप को बचाओ। ये जो ईमान वालों को कुरान में हुक्म दिया गया तकवा का, वो पहले के एतबार से नहीं, क्योंकि वो तो मोमिन है, बचे हुए ही हैं कुफ्र और शिर्क से। हाँ, ये दूसरा जो दर्जा है तकवे का, उसके एतबार से उनको कहा जा रहा है कि अपने आप को सारे गुनाहों से बचाओ। और फिर तीसरा दर्जा भी है कि ऐसे काम जो गुनाह नहीं है लेकिन मशकूक है, या ऐसे काम है क्या गुनाह तो नहीं है लेकिन अगर उनको करते रहोगे तो हो सकता है आगे जाकर आदमी गुनाह का शिकार हो जाए, गुनाह में मुब्तला हो जाए। तो ऐसी चीजों से अपने आप को बचाना ये तकवे का तीसरा आला दर्जा सबसे। ये ईमान वालों को जो तकवे का हुक्म दिया गया, चनांचे बुखारी शरीफ रिवायत है الحلال بين والحرام بين وبينهما امور مشتبهات فمن اتقى الشبهات فقد استبرا لدينه۔ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ تعالیٰ نے جن چیزوں کو حلال قرار دیا وہ بھی بالکل واضح ہے، جن چیزوں کو حرام قرار دیا وہ بھی واضح ہے۔ بعض چیزیں ایسی ہیں جن کے ڈانڈے دونوں سے ملتے ہیں، اور بہت سے وہ لوگ جو پورے طور پر شریعت کے ماہر نہیں ہوتے، ان کے جو ہے واقف نہیں ہوتے، وہ فیصلہ نہیں کر پاتے کہ یہ چیز کیا ہے، حلال ہے یا حرام، شبہ والی۔ جو آدمی اپنے ایمان کی حفاظت، اپنے دین کی حفاظت کرنا چاہے اس کو چاہیے کہ اپنے آپ کو اس سے بچائے۔ ایک مومن کا مزاج بدلا رہے، آج کل جس زمانے سے ہم گزر رہے ہیں نئی نئی چیزیں، نئی نئی کھانے کی چیزیں، چاکلیٹ نئی نئی آ رہی، نئی نئی اور بھی کھانے کی چیزیں، جو چیزیں حلال ہیں خالص حلال ہر آدمی جانتا ہے، حرام ہیں جانتا ہے۔ بعض چیزیں ایسی آتی ہیں کہ آدمی کو تردد ہو جاتا ہے کہ میں اس کو کھاؤں یا نہ کھاؤں، تو اب اس میں کیا ہے ذرا دیکھو تو، اس کو کمپنی نے لکھا ہے اندر کیا کیا چیزیں اس کے اجزاء ہیں، لیکن وہ بھی ایسے انداز سے لکھتے ہیں کہ ہر ایک کا اس کو سمجھنا مشکل۔ کوڈ ورک کے اندر وہ بھی لکھتے ہیں ای کا فلانا نمبر، اب وہ کیا ہے؟ تو اب ایسے موقع پر بعض لوگوں کا مزاج کیا ہوتا ہے، بھائی کھا ڈالو، مفتیوں سے پوچھیں گے وہ نہ کہیں گے تو آئندہ نہیں کھائیں گے، کھا ڈالو۔ اب مفتیوں سے پوچھا، انہوں نے کہا کہ یہ حلال نہیں ہے، تو آئندہ بھلے نہ کھاوے، یہ کھا ڈالا اس کا کیا، وہ کیا پیٹ سے باہر نکلے گا، گناہ تو ہو ہی گیا۔ حضور فرماتے ہیں ایمان کا تقاضا یہ ہے کہ ایسی چیزوں کو ہاتھ نہ لگائے۔ اب کبھی کوئی کہ ابھی نہیں، چلو ہم ذرا اس کے متعلق تحقیق کرتے ہیں، علماء سے پوچھتے ہیں فلاں چیز کی تفصیل، اس کے سارے اجزاء، اور وہ اگر اجازت دیں تو ٹھیک ہے، ورنہ اس کو گویا پہلے ہی مرحلے میں ہم نے جو انداز اختیار کیا، ایسا اختیار کیا کہ اپنے دین اور ایمان کی حفاظت کریں۔ ہاں وہ پہلے والے آدمی تو کیا ہے کر ڈالا، بعد میں دیکھیے، یہ نہیں کہ نہیں بعد میں نہیں، پہلے تحقیق، اس کے بعد کرنے، ابھی نہیں۔ تو گویا ایک مومن کے ایمان کا تقاضا یہ ہے کہ اپنے آپ کو ایسی چیزوں سے کیا ہے بچا۔ نبی کریم صلی اللہ تعالی علیہ وسلم کا ارشاد ہے، دع ما یریبک الی ما لا یریبک، شک اور شبہ والی چیز کو چھوڑ کر ایسی چیز اختیار کرو جس میں شک اور شبہ نہ ہو۔ گویا یہ تیسرا اعلیٰ درجہ ہے تقوی کا۔ تو آدمی، جو آدمی اپنے آپ کو اللہ کی نافرمانی سے بچانا چاہے، میں یہ بتلانا چاہتا ہوں کہ تقوی کیا ہے، تقوی کا مطلب ہی یہ ہے کہ ہم اپنے آپ کو ہر ایسی چیز جو اللہ کی نافرمانی کا سبب ہو اس سے کیا کریں بچائیں۔ چنانچہ تقوی کی تشریح حضرت عبید بن کعب رضی اللہ تعالیٰ عنہ کے حوالے سے حافظ ابن کثیر رحمت اللہ علیہ نے اپنی کتاب میں اسی طرح نقل۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ایک مرتبہ پوچھا حضرت عبید سے، یہ تقوی کیا ہے؟ اس کے جواب میں حضرت عبید رضی اللہ تعالیٰ عنہ نے فرمایا، اے امیر المومنین، کبھی کسی کانٹے والے راستے سے گزرنے کی نوبت آئی؟ ایسا راستہ ادھر بھی باڑ ہے اور ادھر بھی बाढ़ बीच में एक पतली सी पगडंडी है पगली उसमें, और दोनों तरफ बाह कांटे हैं। ऐसे रास्ते पर से कभी गुजरने की नौबत आई, कहा क्या किया, कहा खूब अपने कपड़ों को समेटा, बहुत बचते हुए गुजर गए कि कहीं कपड़े कांटों में उलझ न जाएगा। बस ये दुनिया जो है ना, वो गुनाहों के कांटों से भरी। अपने आप एक मोमिन के ईमान का तकाजा ये है कि वो इस तरह गुजर जाए कि इन गुनाहों में उलझने की नौबत ना आए। इसी का नाम तकवा है, हर किस्म के गुनाहों से अपने आप को बचा। हम और आप लफ्ज तकवा सुनते हैं ना, आजकल हमने भी हर चीज का अपना एक मीनिंग बना लिया है। मतलब तकवे का मतलब हमने अपने जहन में तय कर लिया कुरान हदीस क्या कहते हैं, और कुरान हदीस की शरह करने वाले बड़े बड़े उलमा इसका क्या मतलब बयान करते हैं। इसको छोड़, हमने कहा तकवा, तकवा का मतलब क्या, भाई कोई आदमी रात भर इबादत करे, दिन भर रोज रखे, उसी को हम मुत्तकी समझते हैं। हालांकि ऐसा नहीं, हाफिज इब्न रजब हंबली बहुत बड़े आलिम गुजरे हैं। उनकी उन्होंने अपनी किताब में जामिउल उलूम वल हिकम उनकी किताब है, उसमें हजरत उमर इब्न अब्दुल अजीज रहमतुल्लाह अलैह, उमर इब्न अब्दुल अजीज का मकाम इतना ऊंचा है, थे तो वो ताबी, लेकिन अल्लाह ताला ने उनको तख्ते हुकूमत पर बिठाया। उनकी हुकूमत का जो जमाना है उसको तमाम इस्लामी मौरखीन बिल इत्तिफाक खिलाफत राशिदा से ताबीर करते हैं। हज़रत खुलफाए राशिदीन का जो जमाना था वो ही, और तो इंसान का यह आलम था कि जो कहावत सुनते हैं कि शेर और बकरी एक घाट से पानी पी, फलाना इतना इंसाफ वाला है, उसके इंसाफ का असर ये जाहिर जानवरों तक पर जाहिर होता। उनके जमाने में ये कहावत हकीकत बनी थी, और शेर और बकरी एक घाट से पानी पीते थे। शेर हमला उनके उस इंसाफ की वजह से माहौल ऐसा बना, किसी को जुल्म, जानवरों तक को किसी दूसरे छोटे जानवर के ऊपर जुल्म करने की जुरात नहीं होती। और पहली सदी का मुजद्दिद उनको कहा गया है। उनके हवाले से हाफिज इब्न रजब हंबली रहमतुल्लाह अलैह नकल करते हैं, लैस तक्वा बिसियामि नहार व बिलवला बिकियामि लैल, वलाकिन तक्वा तर्कु मा हर्रम अल्लाह व अदाओ मफ्तरज अल्लाह। क्या मतलब, वो फरमाते हैं कि रात दिन भर रोजा रखने और रात भर इबादत करने का नाम तकवा नहीं है। तकवा यह है कि अल्लाह ताला ने जिन चीजों को हराम करार दिया आदमी अपने आप को उससे बचा, और अल्लाह ताला ने जिन चीजों को फर्ज और जरूरी और वाजिब करार दिया आदमी उसको अदा करने का एहतमाम करे। ये तकवा की तशरीह कर रहे हैं कौन, उमर इब्न अब्दुल अजीज रहमतुल्लाह, हजरत हसन बसरी रहमतुल्लाह अलैह, जो अकाबिर ताबीईन में से अक्सर तसव्वुफ के सिलसिले उन्हीं के वास्ते से हजरत अली तक, हम चाहे वो चिश्तिया हो या कादरिया हो सहरावदिया हो, तो वो उनके हवाले से हाफिज इब्न रजब हंबली रहमतुल्लाह अलैह नकल करते हैं, अल्मुत्तकून अल्लज़ीन तक़ौ मा हर्रम अल्लाहु अलैहिम व अद्दू मफ़्तरज़ अल्लाहु अलैहिम। मुत्तकी किसको कहते हैं, मुत्तकी वो हैं जो जो अल्लाह ने उन पर जो चीज हराम की उससे बचे, उसको छोड़े, उससे दूर रहे, और अल्लाह ताला ने जो जरूरी करार दिया है उसको अदा करें। वाफर फराइज और वाजिबात को अदा करना और मुहर्रमात से अपने आप को बचाना, इसी का नाम तकवा। ये हमने अपने जहनों से जो मतलब निकाल लिया है, और ऐसा मतलब निकाल कर हम अपना दामन झाड़ के अलग हो जाते हैं कि भाई ये तकवा अल्लाह के खास खास मंदों का काम है, हमारे बस की चीज नहीं है, ये गलत है। ہر مومن کو اللہ نے قرآن میں فرض قرار دیا. اللہ کی ہر چھوٹی بڑی نافرمانی سے اپنے آپ کو اتق اللہ حیثما کنت. اب یہ گناہوں سے بچنا, گناہوں سے بچنے کے لیے آدمی کو جو ہے نا ہمت سے کام لینا پڑے گا, عزم اور ہمت سے. آج کل کیا ہو گیا, آج ہمارا نوجوان آ کر یہ کہتا ہے مولوی صاحب بہت چاہتا ہوں اپنی نگاہ کی حفاظت کروں. نوجوان کیا سبھی اس مصیبت میں گرفتار ہیں, بہت چاہتا ہوں اپنی نگاہ کی حفاظت کروں لیکن کر پاتا نہیں ہوں. ہو جاتی ہے بد نظری, ہو جاتی. میں کہا ہو جاتی مت کہو, کرتا ہوں کہو. آدمی خود ہی گناہ کا ارتکاب کرتا ہے, بچنا چاہو تو بچ سکتے ہو. ہی کبھی وظیفہ میں تمام علماء نے بھی اتفاق لکھا ہے وظیفے سے کام نہیں چلتا. یہاں کوئی وظیفہ ایسا کوئی بھی آپ کو بزرگ کوئی شیخ کوئی عالم نے ایسا نہیں بتائیں گے جس کو پڑھنے کی وجہ سے آپ گناہوں سے خود بخود بچ جائیں. نہیں, گناہوں سے بچنے کے لیے آپ کو خود کو کیا کرنا پڑے گا, آپ کو ہمت سے کام لینا پڑے گا. اللہ تعالیٰ نے فَالْحَمَهَا فُجُورَهَا وَتَقْوَاهَا, اللہ تعالیٰ نے ہر ایک انسان کو صلاحیت عطا فرمائی, اس کے اندر طاقت عطا فرمائی ہے. اپنی اس طاقت کے ذریعے سے وہ ہمت سے کام لے کر اپنے آپ کو گناہوں سے کیا کرے گا, بچائے. آپ جتنا اپنی اس ہمت کو استعمال کرو اتنا ہی آپ کے لیے گناہوں سے بچنا کیا ہو جائے. یہی تو آزمائش ہے نا, اللہ نے جو پیدا فرمایا خلق الموت والحیات لیبلوکم ایکم احسن عملا, کون اچھے اعمال کرتا ہے. اللہ نے موت اور زندگی کا یہ سلسلہ اسی لیے جاری فرمایا. یہ آزمائش ہمارے, ہم اپنی ہمت کو کتنا استعمال کرتے ہیں اور اس کو استعمال کر کے اپنے آپ کو کتنا اللہ کی نافرمانی سے بچانے کا اہتمام کرتے ہیں. یہ اصل آپ یہ ہمت, ہمارے علماء نے لکھا ہے کہ یہ ہمت تو ربڑ کی طرح ہے. ربڑ, آپ ربڑ کو جتنا کھینچو گے اتنا لمبا ہو, چھوڑ دو گے تو چھوٹا, دکھنے میں اتنا, اور دونوں ہاتھ سے پکڑ کر کے کھینچو گے تو 5 فٹ بھی چوڑا ہو لمبا ہو. یہ ہمت اللہ نے دی ہے, یہ ایسی عجیب و غریب چیز ہے کہ اگر ہم اس ہمت کو استعمال کریں گے نا تو ہمارے لیے ہر قسم کے گناہوں سے بچنا کیا ہو جائے گا, آسان. اللہ نے, اب بھائی اگر گناہوں سے بچنا ممکن نہ ہوتا تو اللہ تعالیٰ حکم کائی کو دیتے گناہوں سے بچنے کا. قرآن میں اللہ نے اصول بتلایا لا یکلف اللہ نفسا الا وسعها, اللہ اسی چیز کا حکم دیتے ہیں جو آدمی کے بس میں ہو, طاقت میں ہو. معلومات گناہوں سے بچنا ہماری طاقت میں. آدمی لوگوں کو آپ نے دیکھا ہوگا کہ اپنی ہمت کو جب وہ مشقہ کرتے ہیں تو کام سے کام آپ نے دیکھا ہوگا وہ مل کرتب دکھانے والا ایک بانس ادھر ایک بانس ادھر اور اس کے اوپر رسی ڈال کے وہ رسی کے اوپر چلتا ہے نا, ایسے کرتب بھی آپ نے دیکھے ہوں گے رسی کے اوپر چلتا ہے. اور ہم کو تو ایسی اونچائی کے اوپر اگر 1.5 فٹ چوڑی دیوار دی جائے تو ابھی ہم ہمت نہیں کریں گے. وہ کیوں چلتا ہے, اس نے اس کی پریکٹس کی اپنی ہمت سے اپنے ارادے کو کام میں لا کر بار بار, اور اب اس کے لیے اس کا چلنا کیا ہو گیا, آسان ہو گیا. ایک لطیفہ لکھا ہارون رشید کے دربار میں ایک آدمی آیا اور آ کر کے اس نے کہا میں ایک کرتب دکھلاتا ہوں. کا دکھلا اس نے جو ہے کہا ایک سوئی گاڑی زمین کے اندر ڈوب, اور سوئی گاڑنے کے بعد اس کی نوک نیچے اور اس کا جو سوئی کا ناکے والا حصہ ہوتا ہے وہ اوپر, اور دور جا کر تاگا یوں پھینکا کہ وہ تاگا ناکے میں سے نکل کر گزر. हमारा तो सुई हाथ में लेके से नाके में वो तागे का सिरा डालना चाहते थे, कहीं इधर से कहीं उधर, बड़ी मुश्किल से घुसता है। और उसने एक चीज में उसको डाल दी। हारून रशीद ने कहा इसको 10 दिरहम दो और 10 कोड़े मारो। लोगों ने कहा अमीरुल मोमिनीन बादशाह सलामत 10 दिरहम तो समझ में आई बात इनाम के तौर पर, ये 10 कोड़े क्यों मरवा रहे हैं? कहा इसने अपनी सलाहियत को गलत जगह इस्तेमाल किया। ये जो काम किया उसने, कोई एक दिन में ये चीज हासिल हो गई? एक तवील जमाने तक उसने उसकी प्रैक्टिस की होगी, मेहनत की होगी, तब ये कमाल इसको हासिल हुआ। इस कमाल से क्या मिला उसको? दुनिया की क्या चीज मिली ना आखिरत की क्या चीज मिली? उसने अपनी सलाहियत को क्या किया? बर्बाद किया, इसलिए उसको 10 कोड़े मारे। तो अल्लाह ताला ने हमें जो सलाहियतें दी हैं, उन सलाहियतों को हमें अल्लाह के अहकाम की बजावरी के लिए क्या करना है? इस्तेमाल, गुनाहों से बचना, उसकी हम प्रैक्टिस करेंगे तो आसान हो जाएगी। बहुत से आदमी एक महीने तक वो जरा बचा आ जाके गए, एक महीने तक तो हुई, अब फिर आंखें ले गई। तो मैं कहता हूं एक महीने तक हुई है ना, आप खुद कह रहे हैं, मालूम हुआ कि आप अपने आप को बचा सकते कैसे? बदनिगाही से, वरना अगर ये मुमकिन ही ना होता तो एक महीने तक कैसे बचे? मालूम हुआ कि अब जो फिर बहकी उसमें आपकी गफलत को दखल है। इसमें तो अल्लाह हमारा इम्तिहान दे रहे हैं। ये सवाब जो अल्लाह मियां देते हैं कोई मुफ्त में थोड़ा देते हैं, कुछ ना कुछ हम मेहनत करेंगे, मशक्कत उठाएंगे, अल्लाह के हुक्म को पूरा करेंगे। तो ही तुम्हारा कहने का मतलब क्या है कि अपने आप को गुनाहों से बचाने, अल्लाह की नाफरमानी से बचाने के लिए हमें मेहनत करनी पड़ेगी। आज तो कोई मेहनत करने के लिए तैयार है? उस माहौल में जाना पड़ेगा, नेकी वाला माहौल, अल्लाह के नेक बंदों के पास रहो, उनकी सोहबत इख्तियार करो, नेकी वाले माहौल में रहो, उसके लिए मेहनत करो, तभी गुनाहों से बचना। फिर धीरे धीरे आपका मिजाज ऐसा बन जाएगा। हमारा नफ्स तो है ना, वो हर वक्त ख्वाहिशात पर चलाने की कोशिश करता है, लेकिन इन ख्वाहिशात को कंट्रोल और काबू में लाने का यही एक तरीका है। और एक मरतबा जब बार बार करके ये चीज हमारे काबू में आ जाएगी तो फिर गुनाहों से बचना क्या हो जाएगा? आसान। और इसी पर सवाब मिलता है, इस मेहनत पर तो सवाब मिलेगा। अगर ये कोई ऐसा ही मेहनत का काम ना होता फिर अल्लाह इनाम का ही ना देते? इनाम तो उसी पर देते। तो बहरहाल कहने का हासिल ये हुआ, एक तो हुजूर ने इरशाद फरमाया इत्तखिल्ला हैसो मा, ये तकवा है ना, अल्लाह का डर। लोगों डर किसका है? अल्लाह का। और अल्लाह हर जगह देख रहा है मौजूद, इसलिए कहीं भी हो, तन्हाई में हो, लोगों के सामने हो, दिन के उजाले में हो, रात के अंधेरे में हो, बाजार में हो, घर में अपने जो है कमरे में बंद दरवाजा बंद करके हो, कहीं भी हो, अल्लाह हमें देख रहा है। इसलिए हमें जरूरत है कि अपने आप को अल्लाह की नाफरमानी से बचाने का एहतमाम करें। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह।